अनि हामी चाहिँ उत्पत्तिको पुस्तकको 19 को 1-38 पदहरू पढ्न लागिरहेको छौँ। परमेश्वरले अब्राहमको जीवनलाई विशेष तरिकाले प्रयोग गर्नका लागि उहाँको सार्वभौम इच्छामा योजनामा कसरी सुरु गर्दै ल्याउनु भयो, उरबाट उसलाई चाहिँ कनान देशमा ल्याउनु भयो, अनि कसरी उसलाई चाहिँ महान प्रतिज्ञाहरू दिनुभयो, अनि कसरी अब्राहम चाहिँ पर्खनु पर्यो, अनि कसरी उसको विश्वासलाई चाहिँ अब बढाउनका लागि परमेश्वरले कति धैर्य गर्नुभयो, आफ्नो अनुग्रह उसप्रति देखाउनका लागि आफ्नो काम गर्नका लागि चाहिँ कति पर्खनु पर्यो, पर्खनु भयो परमेश्वरले, अनि अब्राहमको जीवनबाट चाहिँ परमेश्वरले विश्वासको पाठ मुख्य गरी सिकाइरहनु भएको देख्छौँ धेरै कुराहरू। तर अब्राहम चाहिँ विश्वास गर्नेहरूको पिता हुनुहुन्छ भनेको छ, अब्राहमले जस्तो विश्वास गर्नुपर्छ भनेर भनेको छ हाम्रो नयाँ नियममा। अनि त्यसैले उसको विश्वासलाई अब सिद्ध बनाउनु पर्यो, यदि अब्राहमको विश्वास नै हाम्रो लागि नमुना हुने हो भने। अनि हामी देख्छौँ आजको अध्ययनमा त होइन, तपाईँहरूले पढ्नुभएको छ होला, छैन भने पढ्नुभएको होस् कि 22 अध्यायमा पुगेर चाहिँ अब्राहमको विश्वास चाहिँ पुरै सयमा सय भएको देख्छौँ। जब उसले चाहिँ हामीले चित्रमा देखेको मोरिया डाँडामा गएर चाहिँ त्यो प्रतिज्ञा गरेको छोरा, उसको प्यारो छोरा, एकमात्र छोरा इसहाक, जसलाई जसले 100 वर्षको उमेरमा प्राप्त गर्यो, इसहाक चाहिँ अब 14-15 लगभग कति वर्ष उमेर हुँदाखेरि चाहिँ परमेश्वरले अचम्मको आज्ञा दिनुहुन्छ, तिम्रो प्यारो एकमात्र छोरालाई लगेर चाहिँ मोरिया डाँडामा तिमीले चाहिँ होम बलि चढा। अनि अब्राहम तुरुन्तै बिहानै ऊ चाहिँ यस कामको लागि अगाडि बढ्छ, अनि माथि जान्छ, छोरालाई बाँध्छ, दाउरा तयार छ, आगो तयार छ, छुरी हातमा लिन्छ, अनि उसले चाहिँ बलि चढाउनलाई चाहिँ ऊ तयार भएको छ, अगाडि बढिरहेको छ, अनि परमेश्वरले नै रोक्नुहुन्छ, पुग्यो अब म जान्दछु तिमीले मेरो डर मान्छ। परमेश्वरले चाहिँ सारा संसारलाई देखाउन चाहनुभएको, उहाँलाई थाहा नभएर होइन अब्राहमको हृदयमा कस्तो विश्वास छ भनेर, तर सारा संसारलाई हामीलाई चाहिँ देखाउन चाहनुहुन्थ्यो कि मैले खोजेको विश्वास यस्तो हो, मलाई खुसी पार्ने चाहिँ यस्तो हो। तर हामी त्यहाँ पुग्दैनौँ आज, हामी चाहिँ अस्ति हामीले भाइहरूले बाँड्नुभएको थियो पुरानो नियम किन अध्ययन गर्ने, यो चाहिँ हाम्रो लागि के को लागि हो, पहिलो त हामीलाई ख्रिस्ट देख्नलाई हो, पहिलो चाहिँ प्रभु येशु ख्रिस्ट पिताको एकमात्र छोरा, एकमात्र प्यारो छोरालाई चाहिँ उहाँले चाहिँ मोरिया डाँडामै 2000 वर्ष अगाडि हाम्रो पापहरूको लागि बलि हुन दिनुभयो, अनि त्यो बेलामा चाहिँ छुरी रोकिएन, त्यो बेलामा चाहिँ येशु ख्रिस्टमाथि सारा परमेश्वरको क्रोध सिद्ध प्रभु येशु संसारको पाप उठाइलैजाने परमेश्वरको थ्रुमा चाहिँ हाम्रो लागि बलि हुनुभयो, कल्भरी क्रुसमा रगत बगाएर मर्नुभयो, अनि उहाँको सारा दुःखहरूले उहाँको मृत्युद्वारा हामीले जीवन पाएका छौँ, उहाँ बौरेर उठ्नुभयो, त्यसरी इसहाक चाहिँ बलि भइसकेको थियो, अब्राहमको हृदयमा त बलिदान दिइसकेको थियो, अनि त्यसपछि चाहिँ ऊ फेरि जिउँदो छ, यसरी प्रभु येशु चाहिँ मृत्युबाट बौरी उठ्नुभएको तस्विर चाहिँ क्रुसमा उहाँ जानुभन्दा अगाडि 2000 वर्ष अगाडि नै उहाँले चाहिँ यो उदाहरणद्वारा, त्यो शब्द छ पहिलो कोरिन्थी 10 उदाहरणको निम्ति, अर्थात् यो चाहिँ चित्रको निम्ति चाहिँ पुरानो नियम दिएको छ, प्रभु येशु ख्रिस्टको चित्र पुस्तक हो, पुरानो नियम के हो, तस्विरै तस्विरले भरिएको पुस्तक हो, साना नानीहरूलाई पनि मनपर्छ तस्बिरको पुस्तक, हाम्रो साना नानीहरूलाई सानैदेखि हामीले चाहिँ तस्बिरको पुस्तकबाट सिकाउँथ्यौँ, जब उनीहरूले चाहिँ अक्षरहरू चिन्न सक्दैनथे, अनि परमेश्वरले हामीलाई तस्बिरको मोटो पुस्तक लिनुभएको छ, ज्यादै सुन्दर छ यो। रुजको पुस्तक कति सुन्दर छ, बोअज हाम्रो प्रभु येशू ख्रीष्टको तस्बिर, रुज हामी मण्डलीको तस्बिर, अनि कति शिक्षाहरू, अनि यो तस्बिरहरूलाई व्याख्या गर्ने चाहिँ पुस्तक चाहिँ नयाँ नियम हो। नयाँ नियम चाहिँ पुरानो नियमको टिप्पणी भन्दा पनि हुन्छ, त्योभन्दा बढी हो। त्यसमा थप प्रकाश छ, त्यसमा पुरा प्रकाश छ, यहाँ झन् छर्लङ्गै ख्रीष्ट नै अनन्त परमेश्वर पिताको पुत्र छातीबाट आउनुहुन्छ, शरीरमा आउनुहुन्छ, संसारमा उहाँले पिताको महिमा प्रकट गर्नुहुन्छ, मर्नुहुन्छ, बोल्नुहुन्छ। तर हामी तस्बिरहरू हेर्दैछौँ अहिले, अनि हामी चाहिँ के चाहिरहेको छ भने यो समयमा चाहिँ तपाईँहरूलाई चाहिँ बाइबल पढ्न तपाईँहरूलाई इच्छा होस्, मन होस्, बाइबल पढ्न तपाईँहरूलाई चाहिँ औधी इच्छा होस् भन्ने चाहिँ हाम्रो चाहना हो। हामीले जति पनि तयार गऱ्यौँ, तपाईँहरूले चाहिँ आफै अब म बाइबल पढ्नलाई चाहिँ एकदम एकदम पिछ्न होस् हाम्रो चाहना त्यही छ। किनभने हामीले यो बाइबल प्रचार गरेर भ्याउन सक्दैनौँ यो छोटो जीवनमा, हामीले थोरै थोरै बताइरहेछौँ, वास्तवमा अलिकति अलिकति बताउँछौँ, हामीले देखेको यहाँ भेटाएको सबै कुरा बताउनु पनि भ्याउँदैन, हामीले रोज्न गाह्रो छ, के बताउने अब कुन चाहिँ छोड्ने होला, एक घन्टा छ, पाँच घन्टा छ, पाँच दिन सिकाउँदा, पाँचवटा सिकाउँदा है, हामीलाई यो बताएर भ्याउनु सक्दैन। तपाईँहरूलाई चाहिँ अलिकति अलिकति रहेछ नि, तपाईँहरूले चाहिँ त्यो स्वाद पाएर चाहिँ अब आफै चाहिँ तपाईँ मुहानमा गएको चाहन्छ, हामी त्यो मुहानबाट अलिकति झिकेर तपाईँलाई चाहिँ पिलाउँदैछौँ, खुवाउँदैछौँ, तर तपाईँ मुहानमै पुगेको चाहन्छ, तपाईँ मुहानमा डुबेको चाहन्छ, तब हाम्रो उद्देश्य चाहिँ पुरा हुन्छ। हामी खालि तपाईँहरूलाई खुवाएर बसेर चाहिँ हाम्रो उद्देश्य कास्ने हो, तपाईँलाई बच्चा राख्नु हाम्रो उद्देश्य हो, तपाईँहरूलाई चाहिँ आफै परमेश्वरको यो स्वर्गीय मुहानबाट चाहिँ खाएको, पिएको, बलियो भएको, अरूलाई पनि खुवाएको, पाको भएको, बढेको, उहाँलाई प्रेम गरेको, उहाँलाई खुसी पाएको त्यही चाहन्छ। त्यसैले हामी चाहिँ हो आज उत्पत्ति 22 त पुगेको छैन, तर पुरा निम्केको लाग्यो ख्रीष्टलाई देख्न, उदाहरणको लागि। अनि अर्को एउटा शब्द छ त्यो पहिले पनि 10 पदमा, यो चेतावनीको लागि पनि हो भने छ चेतावनी। अनि यहाँ चाहिँ हामी देख्छौँ अब चेतावनीको लागि यो 19 अध्याय उत्पत्ति लेखिएको छ, हाम्रो लागि भयङ्कर चेतावनी छ। यो चाहिँ अविश्वासीहरूको लागि, सारा संसारको लागि चेतावनी छ, जसले विश्वास गर्दैन उनीहरू चाहिँ आगोहरू गन्धर्वमा नाश हुनेछन् एक दिन भन्ने चेतावनी यहाँ छ। तर अर्कोतिर चाहिँ यहाँ चेतावनी कसलाई पनि छ भने विश्वासीहरूलाई, जो चाहिँ संसारसित एक नासे भएर जिउँछन्, त्यो शारीरिक क्रिस्चियनहरूको लागि चाहिँ भयङ्कर चेतावनी छ। कि मैले लोभ चाहिँ एउटा शारीरिक क्रिस्चियन थियो, शारीरिक विश्वासी थियो भनेर क्रिस्चियन त भन्नु पर्दैन। त्यसैले हामी पढौँ पहिला उत्पत्तिको 19 पुरै अध्याय। अनि साँझमा दुईजना स्वर्गदूत सदोममा आए, अनि लुत सदोमको मूल ढोकामा बसिरहेका थिए। अनि जब लुतले उनीहरूलाई देखे, तब तिनी उनीहरूलाई भेट्न उठे, अनि उनले आफ्नो अनुहार भुइँतिर झुकाएर दण्डवत गरे, अनि तिनले भने, हे मेरा प्रभुहरू हो, कृपया हेर्नुहोस्, म तपाईँहरूलाई विन्ती गर्दछु, आफ्नो दासको घरमा पाल्नुहोस्, रातभर रहनुहोस्, रातमा पाहुहरू धुनुहोस्, अनि बिहान चाँडै उठेर आफ्नो बाटोमा लाग्नुहोस्। अनि उनीहरूले भने, अह हामी सडकमै रात बिताउनेछौँ। अनि तिनले उनीहरूलाई खुबै कर गरे, तब उनीहरू तिनी कहाँ आए र तिनको घरमा पसे, घरभित्र पसे। अनि तिनले उनीहरूका निम्ति भोज तयार गरे र अखमिरे रोटी पकाए, अनि उनीहरूले खाए। तर उनीहरू सुत्नुभन्दा अघि त्यस सहरका पुरुषहरूले, अर्थात् सदोमका पुरुषहरूले जवान र वृद्ध दुवैले शहरका छेउछेउका सबै मानिसहरूले त्यस घरलाई घेरे अनि तिनीहरूले लूतलाई बोलाएर तिनलाई भने आज रात तिमी कहाँ आएका मानिसहरू कहाँ छन् तिनीहरूलाई बाहिर हामी कहाँ ल्याऊ र हामी तिनीहरूलाई भोग गर्न पाऊ तब लूत ढोका बाहिर तिनीहरूका गएर आफ्नो पछिल्लोतिर ढोका थुने अनि भने हे मेरा दाजुभाइहरू हो म तपाईँहरूलाई बिन्ती गर्दछु यस्तो दुष्ट काम नगरिदिनुहोस् अब हेर्नुहोस् मेरा दुई छोरीहरू छन् जसले कुनै पुरुषलाई जानेका छैनन् म बिन्ती गर्दछु तिनीहरूलाई म बाहिर तपाईँहरूका ल्याउँछु र तपाईँहरूका आँखामा जे असल छ त्यही नै तिनीहरूसित गर्नुहोस् तर यी मानिसहरूलाई चाहिँ केही नगर्नुहोस् किनकि यही उद्देश्यले उनीहरू मेरो छानाको छायामा नि आएका छन् तर तिनीहरूले भने बसे फेरि तिनीहरूले भने यो मानिस परदेशी भए यहाँ रहन लायो र यो न्यायकर्ता पनि बन्न पर्छ अब हामी तिनीहरूसँग भन्दा तँसँग बढी खराब व्यवहार गर्नेछ अनि तिनीहरूले यस मानिस लुतलाई जोडले ठेल्न थाले र ढोका फोर्न नजिक आए तर ती मानिसहरूले आफ्नो हात बाहिर निकाले अनि लुतलाई घरभित्र आफूतिर ताने र ढोका थुने अनि उनीहरूले त्यस घरको ढोकामा भएका साना ठुला सबै मानिसहरूलाई अन्धा पारिदिए यसकारण तिनीहरू ढोका भेट्टाउन खोज्दा खोज्दा हैरान भए अब बाह्र पद अनि ती मानिसहरूले लुतलाई भने के यहाँ तिम्रा अरू कोही छन् ज्वाइँ तिम्रा छोराहरू तिम्रा छोरीहरू र यस सहरमा तिम्रा अरू जो जो छन् ती सबैलाई यस ठाउँबाट बाहिर लैजाऊ किनकि हामी यस ठाउँलाई नष्ट पार्न लागेका छौँ किनभने परमप्रभुको सामु तिनीहरूको चिच्याङ ठुलो भएको छ यसैले परमप्रभुले हामीलाई यसलाई नष्ट गर्न पठाउनु भएको छ चौध पद अनि लुत बाहिर गए र आफ्ना ज्वाइँहरूसँग जसले तिनका छोरीहरूलाई विवाह गरेका थिए कुरा गरेर भने उठ यस ठाउँबाट निस्केर जाऊ किनकि परमप्रभुले यस सहरलाई नष्ट गर्नुहुनेछ तर तिनी आफ्ना ज्वाइँहरूको दृष्टिमा ठट्टा गर्ने मानिस जस्ता देखा परे पन्ध्र पद अनि उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लुतलाई यसो भन्दै हतार लगाए उठ आफ्नी पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लैजाऊ नत्र तिमी यस सहरको अधर्ममा भस्म हुनेछौ अनि जब उनी अल्याङ कल्याङ गर्न लागे तब परमप्रभुले तिनीमाथि दया राख्नुभएकोले ती मानिसहरूले तिनको हात तिनकी पत्नीको हात र तिनका छोरीहरूको हात पक्रे र तिनलाई निकालेर तिनलाई सहर बाहिर छोडिदिए अनि यस्तो भयो जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले तब उनले भने आफ्नो प्राण बचाउनलाई भाग आफ्नो पछिल्लोतिर फर्केर नहेर सारा बेसीमा कहीँ नबस पहाडतिर भागेर जाओ नत्र तिमी भस्म हुनेछ अनि लुतले उनीहरूलाई भने बिन्ती छ त्यस्तो नहोस् है मेरा प्रभु अब हेर्नुहोस् तपाईँको दासले तपाईँको दृष्टिमा कृपा पाएको छ र तपाईँले आफ्नो करुणा बढाउनु भएको छ जो मेरो प्राणलाई बचाइकन तपाईँले देखाउनु भयो तर म चाहिँ भागेर पहाडतिर जान सक्दिनँ नत्र त्यो खराबी ममाथि आइपर्ला र म मर्नेछु अब हेर्नुहोस् त्यतातिर भागेर जाने यो सहर नजिकै छ अनि यो सानो छ दयागरी मलाई त्यहीँ भागेर जान दिनुहोस् के यो सानो छैन र मेरो प्राण बाँच्नेछ अनि उनले तिमीलाई भने हेर यस कुराको विषयमा पनि मैले तिमीलाई ग्रहण गरेको छु र त्यस सहरलाई जसको विषयमा तिमीले कुरा गरेको छौ म नाश गर्ने छैन छिट्टै गर त्यहीँ भागेर जाऊ किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्ने छैन यसै कारण त्यस सहरको नाम सोआर राखियो अब त्यही स्पर लुत सोआरभित्र पस्दा पृथ्वीमाथि घाम झुल्किसकेको थियो तब परमप्रभुले आकाशबाट परमप्रभुको तर्फबाट सदोम र गमोरामाथि गन्धक र आगो बर्साउनु भयो अनि उहाँले ती सहरहरूलाई समस्त बेसी र ती सहरहरूका सबै बासिन्दाहरूलाई साथै जमिनमा उम्रेका सबै थोकहरू नष्ट पारिदिनु भयो तर तिनकी पत्नीले जो तिनका पछिल्लोतिर थिइन् पछि फर्केर हेरिन् र उनी नुनको खामा भनिन् अनि अब्राहम एका बिहानै उठे र उनी त्यस ठाउँमा गए जहाँ उनी परमप्रभुको सामु उभिएका थिए। अनि उनले सदोम र गमोरातिर अनि त्यस भेसीको सारा भूमिलाई निहालेर हेरे अनि उनले देखे, हेर त्यस देशको धुवा भट्टीको धुवा जस्तै उँभोतिर उठिरहेको थियो। अनि यस्तो भयो जब परमेश्वरले त्यस भेसीका सहरलाई नष्ट गर्नुभयो तब परमेश्वरले अब्राहमलाई सम्झना गर्नुभयो। यसैले जुन सहरहरूमा लुत बस्थे ती सहरहरूलाई नष्ट गर्नुहुँदा उहाँले लुतलाई विनाशको बीचबाट निकाल्नु भयो। अब इस्पन अनि लुत सोहारबाट निस्केर गए र पहाडमा पस्न लागे अनि तिनका दुई छोरीहरू तिनको साथमा थिए किनकि तिनी सोहारमा बस्न डराए अनि तिनी एउटा ओढारमा बस्थे तिनी र तिनका दुई छोरीहरू। अनि झेकी छोरीले कान्छीलाई भने, हाम्रा बाबु वृद्ध हुनुहुन्छ अनि सारा संसारको रीति बमोजिम हामी कहाँ आउनका निम्ति यस पृथ्वीमा कुनै पुरुष छैन, हामी आफ्ना बाबुलाई दाखमध्ये त्याँ र आफ्ना बाबुको सन्तानको जगेरा गर्नलाई हामी उहाँसित सुताउँ। त्यतिस्पर अनि त्यस रात तिनीहरूले आफ्ना बाबुलाई दाखमध्ये त्याए अनि जेठी चाहिँ भित्र गएर आफ्ना बाबुसित सुते अनि तिनले न त्यो सुदेवी थाहा पाए न त्यो उठेकी नै। अनि भोलिपल्ट यस्तो भयो जेठीले कान्छीलाई भने, हेर हिजो राति म मेरा बाबुसित सुने आज रात पनि हामी उहाँलाई दाख मध्य न्याऊ अनि आफ्ना बाबुको सन्तानको जगेरा गर्नलाई तिमी भित्र गएर उहाँसित सुत। अनि तिनीहरूले त्यस रात पनि आफ्ना बाबुलाई दाख मध्य दिए अनि कान्छी चाहिँ उठी र उहाँसित सुती अनि तिनले न त्यो सुतेकी थाहा पाए न त्यो उठेकी नै। यस प्रकारले लुतका दुई छोरीहरू आफ्ना बाबुबाट गर्भवती भए अनि जेठीले एउटा छोरा जन्माए र त्यसको नाम मुआब राखे। आजसम्म मुआबीहरूको मूल पिता उही हो। अनि कान्छी जसले एउटा छोरा जन्माए र त्यसको नाम बेन अम्मी राखे आजसम्म अम्मोनीहरूको मूल पिता उही हो। लोत सोदोमबाट बचाइन्छन्। अब्राहमको प्रार्थनाको जवाब थियो यो। प्रभुले सोदोमलाई चाहिँ जगाउनु भएन किनभने त्यहाँ दसजना पनि धर्मी मानिस थिएन, तर परमप्रभुले चाहिँ लोतलाई र लोतको परिवारलाई चाहिँ बचाउनु भयो। यसबाट सिक्छौँ कि परमेश्वरले प्रार्थना सुन्नुहुन्छ। यसमा दुईवटा कुरा गरौँ। एक चाहिँ परमेश्वरले अब्राहमको प्रार्थना जुन इस्माएलका लागि गरेको थियो त्यो पनि सुन्नुभयो। इस्माएलको सन्तान भनेको को हुन् आज? आज इस्माएलको सन्तानहरू भनेको चाहिँ अधिकांश अरब मूलका मान्छेहरू। अनि अरब मूलका मान्छेहरूले आज के गरिरहेछ? उनीहरू चाहिँ एउटा झुटो धर्म मुस्लिम धर्म मान्छन्। अनि उनीहरूले इजरायल परमेश्वरको जातिलाई कसरी हेर्छन्? इस्माएलका सन्तानले आज परमेश्वरको चुनेको जाति इजरायललाई हृदयदेखि घृणा गर्छन्, मार्न बाहेक अरू उनीहरू केही छाँदैन। यदि 4,000 वर्ष अगाडि अब्राहमले यो देख्न सकेको भए के उसले इस्माएलको लागि यसरी बिन्ती गर्थ्यो होला? मलाई लाग्छ अलिक अर्कै तरिकाले बिन्ती गर्थ्यो होला। यसबाट के सिक्छ भने, प्रिय परमेश्वरका छोराछोरीहरू, के को लागि तपाईँ माग्नुहुन्छ, के माग्नुहुन्छ परमेश्वरसँग, त्यसको बारेमा पनि होसियार हुनुहोस्। किनभने हाम्रो हृदय चाहिँ कस्तो हुनुपर्छ भने प्रार्थना गर्दाखेरि, प्रभु यो जिद्दी होइन मेरो, तपाईँको इच्छा भए र यो मेरो लागि साँच्चो भलाइ हुन्छ र अझ तपाईँको महिमा हुन्छ भने मात्र यो मेरो प्रार्थनाको उत्तर दिनुहोला, नत्र चाहिँ खारेज गरिदिनुहोस् यो जे म माग्दैछु। के तपाईँले यसरी प्रार्थना गर्नुहुन्छ? होइन मलाई एकदम चाहिरहेको छ, त्यो जसरी पनि चाहियो चाहियो, एउटा न्याय गर्ने बच्चा जस्तो चाहिँ हामी चाहिँ प्रार्थना गर्नु हुँदैन. इजरायलीहरूले त्यस्तो गरे, मासु चाहियो भनेर उजाड स्थानमा, अनि उनीहरूले मागे कुरा पाए, तर उनीहरूको प्राण चाहिँ दुब्लो न दुब्लो भयो. शरीरमा मासु तन्ने खायो, तर उनीहरूको आत्मा चाहिँ हड्डी पहलमान जस्तै भयो. नम्बर दुई, परमेश्वरले अब्राहमको प्रार्थना चाहिँ सदोमका धर्मी जनहरूको लागि गरेको प्रार्थना चाहिँ सुनाइ भयो. अनि अघि हामीले पढ्यौँ कसरी सदोमलाई नाश गर्नु हुँदाखेरि के सम्झनु भयो, अब्राहमलाई सम्झनु भयो, अनि लोतलाई चाहिँ निकालेर जोगाउनु भयो. अब परमेश्वरले लोतलाई यसरी बचाउनु भएकोबाट हामीले के निष्कर्ष निकाल्छौँ भने, लोत एउटा धर्मी जन रहेछ, अर्थात् लोत एउटा विश्वासी रहेछ. लोत एउटा शारीरिक विश्वासी हो, तर विश्वासी नै विश्वासी नै हो. अब यहाँ हामीले सिक्नुपर्ने एउटा कुरा छ, त्यो के भने, आत्मिक हिसाबमा मानिसहरू तिन खालका छन्. नम्बर एक चाहिँ प्राकृतिक, नम्बर दुई आत्मिक, र नम्बर तिन चाहिँ शारीरिक. यो चाहिँ पहिलो करन्थी दुई अध्यायमा भएको शिक्षा हो, मसँग पढ्दा हुन. पहिलो करन्थी अध्याय दुई र चौधबाट आत्मिक दृष्टिकोणमा परमेश्वरले चाहिँ संसारको मानिसहरूलाई तिन वर्गमा चाहिँ विभाजन गर्नुभएको छ. पहिलोलाई चाहिँ प्राकृतिक भन्न सकिन्छ, अथवा प्राणिक पनि भन्न सकिन्छ. अझ ग्रिक शब्द चाहिँ के छ, सोलिस, सुखिकोस ग्रिकमा. हुन त हाम्रो अनुवादमा चाहिँ पहिलो कुरो दुईको चौधमा शारीरिक भन्ने सुरु भएको छ, तैपनि हाम्रो अनुवादकहरूले चाहिँ फुटनोटमा चाहिँ प्राणिक भनेर अक्षरश शब्द पनि राखिदिनु भएको छ. अनि हामी चाहिँ त्यही अक्षरश शब्दलाई प्रयोग गरौँ, प्राणिक अथवा प्राकृतिक भन्न पनि सकिन्छ. अथवा प्राणिकमै जाउँ, पहिलो कुरो चाहिँ दुईको चौध त्यसरी नै म पढ्छु. तर प्राणिक मानिसले परमेश्वरका आत्माको कुराहरू ग्रहण गर्दैन, किनकि ती उसका निम्ति मूर्खता हुन्, न त उसले ती जान्न नै सक्छ, किनकि ती आत्मिक रीतिले जाँचिँदछ. पन्ध्र पद, तर आत्मिक मानिसले सबै कुराहरू जाँच्दछ, तर पनि आफै चाहिँ कोही मानिसद्वारा जाँचिँदैन. अब किन अध्यायमा जाउँ, एक पद, अनि यी भाइहरू हो, आत्मिक मानिसहरूसँग बोले चाहिँ मैले तिनीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुरे बालकहरूसँग चाहिँ गरी बोले. यहाँ हामी देख्यौँ तिन खालका मानिसहरू आत्मिक दृष्टिकोणबाट. अब प्राणिक अथवा प्राकृतिक प्राणिक व्यक्ति भनेको चाहिँ एउटा मुक्ति नपाएको मान्छे हो, उसलाई प्राणिक भनेको छ, अङ्ग्रेजीमा नेचुरल अथवा त्यसैले प्राकृतिक भनेको छ, किनभने उसँग चाहिँ पवित्र आत्मा छैन. उसँग शारीरिक जन्म छ, आदमबाट जन्म्यो, तर त्यो प्राकृतिक जन्म छ, तर उसँग चाहिँ आत्मिक जन्म भएको छैन. ऊ चाहिँ एउटा, उसँग प्राण छ, तर उसँग चाहिँ पवित्र आत्मा छैन. नोट गर्नुहोस् तपाईँको नोट कपीमा यहुदा 19 पद, एक एउटा मात्र अध्याय छ, त्यसैले यहुदा 1:19 भन्ने पनि हुन्छ. त्यहाँ के भनेको छ भने, प्राणिकहरू अथवा विलासीहरू पनि भनेको छ त्यहाँ, जसँग पवित्र आत्मा छैन ऊ विलासी हुन्छ, ऊ प्राणिक हुन्छ, है, उसको मन उसको भावना अनुसार चल्छ. प्राणिकहरू चाहिँ को हुन्, आत्मा नभएकाहरू भनेको छ यहुदा 19मा, अथवा पवित्र आत्मा चाहिँ उनीहरूसँग छैन. त्यसैले ऊ चाहिँ आत्मिक रूपमा के छ, मरेको छ, ऊ नयाँ गरी जन्मेको छैन, ऊ परमेश्वरको सन्तान होइन. अनि त्यसैले उसको लागि आत्मिक कुराहरू चाहिँ कस्तो लाग्छ, पहिलो कुरो दुईको चौध अनुसार मूर्खता लाग्छ. मुक्ति नपाएको मान्छेलाई आत्मिक कुराहरू मूर्ख लाग्छ. जस्तो कि हिजो भाइले बाँड्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ दक्षिण कोरियामा बसेर चाहिँ महिनामा 2,00,000 भन्दा बढीको तलब खाएर उहाँ चार पाँच वर्षमा एक करोड जम्मा गर्न सक्ने व्यक्ति चाहिँ एक महिना एक वर्ष एक महिना भ्याएर फर्किहाल्नु भयो. अब उहाँ चाहिँ आफ्नै कुराको लागि फर्किनु भयो अनि उहाँको नातागा गोताहरूले चाहिँ के भने, यो मूर्ख हो, यो मान्छे चाहिँ को बुद्धि छैन, यो मान्छेको दिमाग ठिक छैन, उनीहरूलाई मूर्ख लाग्छ यो कुरा. अनि त्यस्तो मात्र होइन, चर्च नै आउने, मण्डली नै आउने पनि हुनसक्छ, है मण्डली आइरहेको व्यक्तिहरू पनि हुनसक्छ, उनीहरू मण्डली जाने पनि हुनसक्छ, मुक्ति नपाएको व्यक्तिहरू मण्डली आउँछन् अनि आउनुपर्छ, उनीहरूले सुनेर अनि प्रभुलाई पाउनुपर्छ. तर उनीहरू आउँछन्, उनीहरू बाइबल पनि पढ्ला, होइन अब सारा परिवार अब यसमै लाग्यो, म पनि अब कहाँ फल्टु भएर बस्ने हो होइन, अनि ऊ पनि होइन विश्वास भन्न थाल्छ, जय खुसी गर्न थाल्छ, हालेलुया गर्न थाल्छ, होइन आमेन पनि भन्छ, बाइबल पनि पढ्छ. तर कसैले यसो भन्यो भने म पुरा जीवन अब म प्रभु येशू ख्रीष्टको लागि मेरो पुरा जीवनले उहाँको सेवा गर्छु भने नै नाक खुम्च्याउँछ. ठिकै छ, बाइबल पढ चर्च जाऊ राम्रो हो, तर पैसा महत्त्वपूर्ण हुन्छ नि त्यो भन्दा देख्नु भयो प्राकृतिक प्राणी मान्छे कस्तो छ, तपाईँले सुत्याउनु सक्नुपर्छ प्रियहरू. तपाईँ चाहिँ एउटा असल डाक्टर जस्तो हुनुपर्छ, यहाँ रोग छ, यहाँ रोग लाग्छ, केही न केही आत्मिक रोग छ, रोग होइन मरेको छ, थाहा पाउनु पऱ्यो तपाईँले, यहाँ मरेको छ, यहाँ गनाइरहेछ, यो दुर्गन्ध छ, यो आत्मिक रूपमा मरेको छ भनेर छुट्याउन सक्नुपर्छ. अब आत्मिक मान्छे भनेको को भने, ऊ चाहिँ मुक्ति पाएको मान्छे हो, उसलाई किन आत्मिक भनेको छ भने उसँग पवित्र आत्मा हुन्छ, पवित्र आत्मा हुनुहुन्छ मात्र होइन पवित्र आत्माले उसको पुरै जीवनलाई चाहिँ नियन्त्रण गर्न पाइरहनु भएको छ. कहिलेकाहीँ ऊ चुक्छ तर फेरि उठ्छ अनि पवित्र आत्माले चाहिँ उसलाई बढाउँदै हुन्छ, अबरामलाई जस्तै उसको सोच विचारहरूलाई पवित्र आत्माले नियन्त्रण गर्न पाइरहेको हुन्छ, उहाँको वचन पढ्छ अनि उसलाई चाहिँ डोर्याउन सक्नुहुन्छ, उसको इच्छाहरू उसको योजनाहरू उसको निर्णयहरू पवित्र आत्माले नियन्त्रण गर्दै हुनुहुन्छ, फलस्वरूप उसको जीवनमा के छ भने आत्मिक आनन्द छ, उसको जीवनमा चाहिँ आत्मिक गीतहरू छ, ऊ गुनगुनाइ बस्छ प्रभुका गीतहरू, ऊ धन्यवादी छ, उसमा धेरै नहोला तर धन्यवादी छ, उसलाई परमेश्वरको डर छ, ऊ चाहिँ रुच जस्तो अधीनतामा बस्ने आत्मा छ, ऊ आज्ञाकारी छ, आत्मिक मानिस. अर्कोतिर चाहिँ अब आउँछ तेस्रो वर्गको मान्छे, त्यो चाहिँ हो शारीरिक मान्छे. शारीरिक मान्छे पनि मुक्ति पाएकै मान्छे हो, तर उसलाई किन शारीरिक भनेछ भने यद्यपि उसँग पवित्र आत्मा हुनुहुन्छ, उसलाई नियन्त्रण गर्ने चाहिँ पवित्र आत्मा हुनुहुन्छ, उहाँलाई नियन्त्रण गर्न दिइरहेको छैन, उसको आफ्नै पाप स्वभाव शरीर उसको आफ्नै विचार उसको आफ्नै आफैलाई नै उसको सिंहासनमा बसिरहेको छ. प्रभु हुनुहुन्छ तर शोकित रूपमा हुनुहुन्छ, उसको विचारहरू उसको इच्छाहरू उसको योजनाहरू उसको निर्णयहरू उसको रोजाइहरू चाहिँ पवित्र आत्माबाट निर्देशित भइरहेको छैन, पवित्र आत्मालाई दुखित पारिरहेको छ. उसँग मुक्ति छ तर ऊ मुक्ति पाए जस्तो जिइरहेको छैन अनि मुक्तिको आनन्द पनि छैन उसँग, ऊ चाहिँ पानीबाट बाहिर निस्केको माछा जस्तो छ, उसँग मुक्तिको आनन्द छैन, उसलाई शङ्काहरू आउँछ, उसलाई फिक्रीहरू आउँछ, उसलाई मान्छेको डर लाग्छ अनि उसको गन्धन पनि सुनिन्छ, ऊ अधीनताको आत्मा पनि छैन, ऊ घमण्डी पनि छ अनि उसको विफलताहरू उसको दुःखहरूको लागि चाहिँ अर्कालाई दोष लाउँछ, उसँग डाहा छ उसँग झगडा छ. अब तपाईँ कुन चाहिँ हुनुहुन्छ? हेर्नुहोस् त यहाँ पहिलो कोरिन्थी 3 अध्यायमा चाहिँ त्यस्तै बयान गरेको छ, यहाँ 3:2 मैले तिनीहरूलाई दुध खुवाएँ खँदिलो खानेकुरा होइन, किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ न त अहिले नै सक्दछौ, किनकि तिमीहरू अझै पनि शारीरिक छौ, किनकि जब तिमीहरूको बिचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइन त, मानिसको चालमा हिँड्दैन त, एउटा संसारको मान्छे जस्तो चिरा छैन त भन्छ. अब लोक चाहिँ एउटा शारीरिक क्रिस्चियन थियो, यो कुरा चाहिँ दोस्रो पत्रुसले पनि पुष्टि गर्छ, दोस्रो पत्रुसको 2 अध्यायमा छ, दोस्रो पत्रुसको अध्याय दुईको सात र आठ पद हामी पढ्न लागेछौँ. अस्ति नै चाहिँ हामीले के अरे चार र पाँच पढेका थियौँ, अनि हामीले चाहिँ छदेखि पढ्न अझ राम्रो हुन्छ. पाँच पदमा चाहिँ जल प्रलयको कुरा छ, अब छ पदमा आएर चाहिँ सदोम र गमोरा खरानीमा नष्ट भएको छ. दोस्रो पत्र दुईको छ, अनि सदोम र गमोराका सहरहरूलाई खरानीमा परिवर्तन गरिकन तिनीहरूलाई विनाशको दण्ड दिने भए र पछिबाट भक्तिहीन जीवन जिनेहरूका निम्ति तिनीहरूलाई एउटा नमुना बनाउन भए. सात, अनि दुष्टहरूका भिनलाग्दा चालचलनको कारणले विरक्त भएका धर्मी लुतलाई छुटकारा दिनुभयो भने, किनकि तिनीहरूको बिचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कुकर्महरू देखेर र सुनेर आफ्नो धर्मी मनलाई दिनहुँ पीडित पार्थे भनेर पढ्छन्. यी पदहरूले देखाउँछ कि लुत एउटा विश्वासी थियो, किनभने उसलाई चाहिँ धर्मी भनेको छ. धर्मी लुत, धर्मी मानिस, धर्मी मन, देख्नुभयो तिन तिन पटक यहाँ. अनि अब्राहमको प्रार्थनामा पनि धर्मी भनेको छ. तर दोस्रो कुरो यहाँ के सिक्छ भने, सदोमको पाप पूर्ण हावापानी, त्यो पापले भरिएको त्यो वातावरणमा चाहिँ ऊ खुसी थिएन, विरक्त थियो भनेको छ, पीडित थियो भनेर पनि भनेको छ. यहाँ दुईवटा शब्दहरू प्रयोग भएछ. यो भनेको के हो? पहिला सुरु यो विरक्त भन्ने शब्द, यो चाहिँ ती यहुदीहरूको बारेमा पनि यही शब्द प्रयोग भएको छ, जो चाहिँ मिश्र देशमा दासत्वमा शताब्दीसम्म घोटिएर घोटिएर जीवन बिताउनु पऱ्यो नि, ठ्याक्कै यही शब्द प्रयोग भएको छ. प्रेरित सातको चौबिसमा है, त्यहाँ पल्टाउनु पर्दैन, तर त्यही शब्द हो विरक्त. घोटिएको छ, घोटिएको छ, आज पनि त्यही, भोलि पनि त्यही गइरहेछ है. अर्को अथवा चाहिँ एकदमै यसरी यस्तो भावनामा ग्रस्त छ. दोस्रो चाहिँ यहाँ भनेछ कि आफ्नो धर्मी मनलाई दिनहुँ पीडित पार्थे, तिनीहरूका कुकर्महरू देखेर सुनेर. यो पीडित भन्ने शब्द चाहिँ धेरै पटक कसरी प्रयोग भएको छ भने, दुष्ट आत्मा लागेको व्यक्तिको अवस्था बयान गर्न. तपाईँहरू यहाँ कोही कोही हुनुहुन्छ, हाम्रो लोकमाया बहिनी अनि अरू पनि, जो चाहिँ एक समय दुष्ट आत्माले चाहिँ भयङ्कर पीडित हुनुहुन्थ्यो. अनि त्यही शब्द हो लोक सदोम र गोमरामा हुनु भनेको चाहिँ कस्तो थियो, दुष्ट आत्माले पीडित भए जस्तो हुनु, पीडित. अनि अर्को तरिकाले पनि प्रयोग भएको यो शब्द चाहिँ के भने, यो चाहिँ अनन्त आगोमा नरकमा फ्याँकिएको व्यक्तिहरूको अवस्था बयान गर्न पनि यही शब्द प्रयोग भएको छ. सदा सर्वदा तडपाइने छन् यही शब्द हो, नरकको आगोमा परे जस्तै भने. अनि हिजो हाम्रो भाइले भन्नुभयो कोरियामा चाहिँ उहाँ पीडित हुनुहुन्थ्यो, रोएर बिताउनु भयो. अनि यहाँ अब म तपाईँहरूलाई चाहिँ भन्न चाहन्छु, तपाईँ चाहिँ विश्वासी भन्नुहुन्छ आफूलाई, अनि तपाईँ पापको मोज मजा लिने ठाउँमा कुरामा सुन्ने हेर्ने साथी खाने इत्यादिमा तपाईँ कतिको रमाउन सक्नुहुन्छ मेरो प्रश्न. अब हाम्रो पाप स्वभावलाई त मनपर्छ, त्यसमा त शङ्कै छैन. हाम्रो पाप स्वभावलाई पाप मनपर्छ, मसँग पाप स्वभाव जस्ताको तस्तै छ. 40 सालमा मैले नयाँ स्वभाव पाएँ, तर मेरो 21 सालदेखिको पाप स्वभाव चाहिँ केही पनि बदलिएको छैन. मलाई 7 क्लासदेखि चाहिँ मलाई रक सङ्गीत मन पर्न थाल्यो र नसामा म डुबेँ. यदि आज पनि मैले त्यो बेलाको संगीत सुने भने मेरो पाप स्वरलाई मन पर्छ, बन्द्या छैन, मन पर्नै छोड्यो म भन्दिनँ, मेरो पाप स्वरलाई त एकदमै जत्तिकै मन पर्छ, घटेको छैन, तर मेरो नयाँ स्वभाव छ अनि मैले रोज्छु के भने म नयाँ स्वभावमा हिँड्छु, त्यो सुन्दिनँ, त्यो गलत हो प्रभु, त्यो तपाईँलाई मन पर्दैन, अनि मेरो पुरानो प्रदेशलाई भन्छ त मरिसकेस्, त्यसरी नै म चाहिँ जिउनुपर्छ, तपाईँ पनि जिउनुपर्छ। लोक वास्तवमा खुसी थिएन, त्यहाँ खुसी थिएन, यही भनिरहेको छ, परमेश्वरको पवित्र आत्माले यसको हृदयको अवस्था जान्दथ्यो, अनि हामीलाई स्पष्ट शब्दहरू प्रयोग गरेर चाहिँ बताउनु भएको छ। तर म अब तपाईँहरूलाई भन्न चाहन्छु कि आफ्नो विषयमा चाहिँ भ्रममा चाहिँ नपर्नुहोस्। यो कुरा गर्दाखेरि मैले भन्न खोजेको थिएँ भने तपाईँ भन्नुहुन्छ ए म शारीरिक क्रिस्चियन रहेछ, हुनसक्छ नहुनसक्छ, ए म शारीरिक क्रिस्चियन हुँ क्या अरे, अब भ्रममा चाहिँ नपर्नुहोस् है, तपाईँ मुक्ति नै नपाएको हुनसक्छ, किनभने म तपाईँलाई के सल्लाह दिन्छु भने परमेश्वरको वचनबाट तपाईँ यदि म शारीरिक क्रिस्चियन हुँ भन्नुहुन्छ भने तपाईँ तुरुन्तै परमेश्वरसँग ठिक हुनुपर्छ, यदि तपाईँ सक्नुहुन्न परमेश्वरसँग ठिक हुनुहुन्न भने तपाईँ सायद मुक्ति नै पाउनु भएको छ। एउटा शारीरिक क्रिस्चियनलाई चाहिँ धेरै निश्चयता पनि हुँदैन, किनभने पवित्र आत्मा दुखित हुनुहुन्छ, ऊ अब मैले शारीरिक क्रिस्चियन अब साँच्चीको शारीरिक क्रिस्चियनको कुरा गर्दैछु है, ऊ विश्वासी नै हो लुत जस्तै है, विश्वासी नै हो, तर उसँग चाहिँ निर्धक्कता हुँदैन, साहस हुँदैन, पवित्र आत्मा दुखित हुनुहुन्छ, वास्तवमा पवित्र आत्मा चुप हुनुहुन्छ उसको जीवनमा, उसलाई एउटा काम चाहिँ गर्न खोजिरहनु भएको हुन्छ, उसलाई चाहिँ पश्चातापमा फर्काउनलाई चाहिँ उसलाई त्यो विरक्त हुन दिनुहुन्छ, उसलाई पीडित हुन दिनुहुन्छ, अनि उसमा चाहिँ अन्धकार आउँछ, अनि यदि त्यो अनि उसलाई चाहिँ अलमल पनि हुन्छ, उसलाई निराशा हुन्छ। अब तपाईँले चाहिँ त्यस्तो अवस्थामा छ भने आफैमा भरोसा गर्दै म चाहिँ मुक्ति चाहिँ पाएको हुँ, म शारीरिक क्रिस्चियन मात्र हुँ भनेर नसोच्नुहोस्, किनभने तपाईँको सोचाइ पनि ठिक छैन त्यो बेलामा, अन्त मान्छे ठिक पनि सोच्न सकिन हुँदैन आफ्नो आत्मिक अवस्थाको बारेमा, तपाईँ चाहिँ परमेश्वरसँग ठिक भएर प्रमाणित गर्नुहोस् आफ्नै निम्ति, सबभन्दा पहिला त कि म साँचो एउटा विश्वासी हुँ भनेर, अनि साँचो निश्चयता बाइबलमा जति पनि बयान गरिरहेको छ यो दिनहरूमा त्योसँग मेल खाने लक्षणहरू तपाईँको जीवनमा तपाईँले चाहिँ देख्नुभएको हो, अनि परमेश्वर चाहिँ मसँग खुसी हुनुहुन्छ भन्ने गवाही तपाईँसँग निश्चित रूपमा भएर मात्र ढुक्क हुन सक्नुहुन्छ, नत्र भने तपाईँ आखिरमा चाहिँ हराएको व्यक्ति हुनसक्छ यहुदा इस्करियोती जस्तै, अनि तपाईँ चाहिँ म त लुत जस्तो थिएँ मात्र सोचिरहनु भएको थियो एक दिन स्वर्ग पुगिहाल्छ नि, जबकि आखिरमा तपाईँ नरकको आगोमा पुग्नुहुन्छ। एकजना म चिन्छु अनि तपाईँहरू कतिजनाले चिन्नुहुन्छ पालनमा, जसले चाहिँ आफू विश्वासी भएको गवाही दियो, उसले सबै प्रश्नहरूको जवाब दिन सक्थ्यो, अनि उसलाई चाहिँ हेर्दाखेरि चाहिँ साँच्चै नै प्रभुको मार्गमा हिँड्न थालेको जस्तो पनि देखिन्थ्यो, केही परिवर्तनहरू पनि देखिन्थ्यो, तर एक दिन यो भाइले यस्तो भन्नुभयो कि म झस्याङ्गै भएँ, के भन्नुभयो भने मैले त्यो दिन चाहिँ बुवासँग खटपट परेको थिएँ, अनि मैले चाहिँ सोधेको पनि थिएँ बुवाको लागि प्रार्थना गर्नुहुन्छ भन्दाखेरि अह म गर्दिनँ आमा गर्दिनँ गर्नुपर्छ गर्दिनँ, त्यो पनि झसेङ्गो पारिसकेको थियो मलाई, अब त्यो झसेङ्गोले त पुग्नुपर्ने मलाई अझ पनि पुगेन छ कि झसेङ्गो पार्न मलाई, अनि त्यसपछि अर्को झस्याङ्गो भयो, के भयो भने बुवासँग खटपट परेको दिनमा चाहिँ त्यो भाइले मलाई के भन्यो भने मेरो जीवनभरि मलाई एक दिन पनि मैले म खुसी भएको छैन, म त झ्यासेङ्गो भएँ, के एउटा मुक्ति पाएको व्यक्तिले एक दिन पनि खुसी भएको छैन भन्न सक्छ, कम्तीमा उसले मुक्ति पाएको पहिलो पाँच मिनट त खुसी हुन सक्थ्यो नि, अनि त्यसपछि शारीरिक भए पनि अब त्यस्तो त कसरी हुन्थ्यो, तर एक दिन पनि सुख छैन। अनि पछि देखियो त्यो व्यक्ति वास्तवमा मुक्ति नपाएकोले अहिले मूर्ति पूजामा छ, अहिले पुरै विरोध गर्छ क्रिस्चियनहरूको बाइबलको। तर उसले एक समय के भन्थ्यो भने चर्च आउन छोडेपछि अरू विश्वासीहरूलाई चाहिँ बाधा दिने कुरा गरिरहन्थ्यो। अनि एकचोटि चाहिँ के भनेछ भने म चाहिँ पावल जस्तो दौड चाहिँ दौड्न सकिनँ, विश्वास चाहिँ हो स्वर्ग त जान्छु, अब स्वर्ग चाहिँ जान्छु तर खालि अब इनाम चाहिँ नपाउने भयो मैले। अब यदि त्यो त्यस्तै सोचाइ नै थियो भने त भयङ्कर भ्रममा भएको व्यक्ति हो, तर त्यस्तो सोचाइमा तपाईँ हुनुहुन्छ भने तपाईँ पनि उही भ्रममा हुनुहुन्छ। त्यसैले परमेश्वरसँग खेल नखेल्नुहोस्, यो सानो कुरा होइन, नरकको आगो भनेको सानो कुरा होइन, जसको लागि प्रभु यीशु ख्रीष्टले आफ्नो रगत बगाउनु भयो। के तपाईँ अहिले परमेश्वरसँग ठिक हुनुहुन्छ कि हुनुहुन्न, कुरा त त्यो हो, अहिले ठिक हुनुहुन्छ कि हुनुहुन्न। यदि मुक्ति पाउनु भएको छैन भने मुक्ति पाउन प्रभु यीशुले आउनु सित्तैमा पाइन्छ, अनि त्यसपछि आफ्नो जीवन अर्पण गर्नुहोस्। तपाईँले कहिले पछुताउनु हुने छैन, मैले कहिले भेटेको छैन त्यस्तो व्यक्ति जसले मुक्ति पाएर सम्पूर्ण जीवन प्रभुलाई अर्पण गरेर चाहिँ हाय मैले प्रभुलाई चाहिँ सम्पूर्ण जीवन दिएको छु भनेर चाहिँ मैले आजसम्म भेटेको छैन त्यस्तो व्यक्ति पाउँदा पनि पाइँदैन। यदि भेटाउनु भयो भने मलाई भन्नुहोस्, म चाहिँ यो चाहिँ रेकर्डमा राख्नेछु। त्यस्तो व्यक्ति भेटिँदैन। अब प्रेरित के अरे उत्पत्तिको 19:28 पद पढ, डरलाग्दो पद, उत्पत्ति 19:28। अब्राहम चाहिँ हेर्दैछन् बेसीतिर, अनि यहाँ के देख्छन् त्यो बिहान 28 पद, अनि उनले सदोम र गमोरातिर अनि त्यस बेसीको सारा भूमिलाई निहालेर हेरे, अनि उनले देखे हेर त्यस देशको धुवा भक्तिको धुवा जस्तै उँभोतिर उठिरहेको थियो। अनि तपाईँले चाहिँ नोट गर्नुहोस् प्रकाशको पुस्तक 14:11 नरकको आगोको बयान ठिक यही शब्दहरूले गरिएको छ। प्रश्न उठ्छ, परमेश्वरले सदोम अनि गोमोरा अनि वास्तवमा त्यहाँ पाँचवटा शहरहरू थियो परमेश्वरले नष्ट गर्नुभएको, कुन कारणले परमेश्वरले सदोमलाई नष्ट गर्नुभयो? सदोमको पाप के थियो? प्रायः जसो हामीले एउटै पाप मात्र सोच्छौँ, अनि त्यो हो पनि त्यो पाप समलिङ्गीको पाप। त्यहाँ दुईजना स्वर्गदूतहरू मानिसको रूपमा आउँदाखेरि उनीहरूले त त्यो परदेशी देखेपछि उनीहरूसँग दुर्व्यवहार गर्नको लागि उनीहरू लोथको घरमा आएर लोथले ढोका बन्द गरेर चाहिँ लोथलाई नै ढोकामा ढ्याङ्की ढ्याङ्की गर्न थाले, धकेल्न थाले। स्वर्गदूतले नसुटेको भए लोथ चाहिँ त्यहाँ अचार भइसक्थ्यो। इजिकियल 16:10 पल्टाउनुहोस् मसँग, वास्तवमा सदोमको पाप त्यो मात्र थिएन, सदोमको पापहरू हेर्नुहोस् न, अनि तपाईँ आफूलाई जाँच्नुहोस् न, तपाईँ भन्नुहोस् म त सम्बन्धी कहाँ छु, म कहाँ व्यभिचारी हो, तर यहाँ अरू कुराहरू छन् त। इजिकियल 16:49-50 अनि यहाँ हामी पढ्छौँ इजिकियल 16:49 यहाँ चाहिँ यरुसलमको विरुद्धमा परमेश्वरले बोल्नुहुँदाखेरि चाहिँ यरुसलमको पापले यस्तो घिनलाग्दो भएको थियो कि सदोम र गमोरालाई चाहिँ तिमीहरूको दिदी भनेको थियो। 49 हे तेरे दिदी सदोमको अधर्म यही थियो, यसमा र त्यसका छोरीहरूमा घमन्ड, रोटीको भरपुरी र प्रशस्त औक्षीपना थियो, अनि त्यसले गरिब र खाँचोमा परेको हात बलियो पारिन। 50 अनि तिनीहरू अहङ्कारी थिए, र मेरो सामु घृणित काम गरे त्यसकारण मलाई उचित लागे अनुसार मैले तिनीहरूलाई हटाइदिएँ। यहाँ देख्छौ कि घमण्डको पाप कति भयङ्कर पाप हो, हठीपनाको पाप, अहङ्कारको पाप, अनि औक्षीपनाको पाप सानो पाप हो, अनि स्वार्थी हुनु खालि आफू मात्र आफू मात्र, खाँचमा परेकोको हात बलियो नपार्ने, अर्काको खाँचोमा केही सहयोग नगर्ने, यो स्वार्थीपना चाहिँ सानो पाप हो। अनि उनीहरूले घृणित काम गरे सायद यो चाहिँ त्यो सम्बन्धीको पापको कुरा गरेको। अब फर्केर जाउँ 19 अध्यायमा, अनि म अब छिटो छिटो तपाईँलाई के बताउन लागिरहेछ भने लुतले सबै कुरा गुमाए, 1, 2, 3, 4, 5 गरेर लान्छ तपाईँलाई, अनि पहिलो कुरा चाहिँ उसले आफ्नो जीवनमा आर्जन गरेका सबै कुरा गुमाए। नम्बर एक, यो चाहिँ शारीरिक विश्वासीहरूको लागि चेतावनी हो। लुत चाहिँ एउटा विश्वासी थियो तर सम्पत्तिको त्यहाँ विवाद हुँदाखेरि ऊ चाहिँ ईश्वरीय सङ्गत अब्राहमको छोडेर चाहिँ ऊ चाहिँ अलग भएर संसारसित एक हुन जान्छ। तर अब्राहमले उसलाई वास्ता गर्न छोडेन, कसरी सहयोग गरे, कसरी प्रार्थना गरे हामीले देखिसक्यौँ। तर 19 अध्यायको एक पदमा चाहिँ लोतलाई कहाँ पाउँछौँ, लोतको स्थान हेर्नुहोस् 19:1, अनि साँझमा दुईजना स्वर्गदूत सदोममा आए, अनि लुत सदोमको मूल ढोकामा बसिरहेका थिए। बाइबलको समयमा जब यो मूल ढोका भन्ने शब्द पाउनुहुन्छ, ठुलो सहर कल्पना गर्नुपर्छ, भयङ्कर ठुलो ठुलो पर्खालहरू जस्तो अलिअलि चित्रहरूमा देखेँ हामीले हिजो साँझ, त्यो कल्पना गरे, अनि भयङ्कर ठुलो गेटहरू, यो बिल्डिङ जत्रै अथवा अझ ठुलो गेटहरू हामीलाई त्यो मलाई यो फोटोमा देखाउनु पायो भने चाहिँ अलिकति आइडिया हुन्छ होला। अनि त्यहाँ चाहिँ कतिचोटि चाहिँ डबल गेट हुन्थ्यो, एउटा गेट भनौँ न यो भवनभन्दा ठुलो हुन्थ्यो, अनि फेरि अर्को हुन्थ्यो त्यहाँ, अनि बिचमा चाहिँ खुल्ला ठाउँ हुन्थ्यो, अनि त्यहाँ चाहिँ धेरै कारोबारहरू हुने ठाउँ थियो, त्यहाँ धेरै चाहिँ महत्त्वपूर्ण सार्वजनिक कामहरू हुने ठाउँ थियो। त्यसैले त्यो मूल ढोका भन्नाले सुरक्षाको लागि मात्र थिएन, तर त्यो चाहिँ सार्वजनिक, राजनीतिक, वाणिज्य, आर्थिक अनि कानुनी कारोबार हुने ठाउँ थियो, अनि जहाँ चाहिँ शासक वर्गहरू बस्थे, मिटिङ बस्थे, उनीहरूले निर्णयहरू गर्थे, न्याय गर्थे, फैसला गर्थे, अनि त्यहाँ चाहिँ लेनदेनको कुरा हुन्थ्यो, अनि त्यहाँ चाहिँ शासकहरू सल्लाह पनि गर्थे लडाइँको बारेमा पनि। अनि त्यसैले हो भनेको छ प्रभु यीशुको शब्दहरूमा कि मण्डलीलाई नरकका ढोकाहरूले पनि विजय हुने छैन, भनेको चाहिँ शैतानको सबै सल्लाहहरू, सबै उसको मिटिङ जतिसुकै गरौँ मण्डलीलाई चाहिँ फर्काउन सक्दैन, सक्ने छैन। अनि के जस्तो भने मूल ढोकामा जानु भनेको चाहिँ हाम्रो नगरपालिकामा गए जस्तै, अनि मालपोतमा गए जस्तै, अनि अनि अदालतमा गए जस्तै, सबै जोड्नु छ त्यही हो मूल ढोका भनेको। त्यहाँ त्यहाँ चाहिँ यी सबै यस्ता खालका कामहरू हुने ठाउँ, एकदम महत्त्वपूर्ण हुने ठाउँ, अनि लुत चाहिँ त्यस्तो ठाउँमा उसले स्थान पाएको छ। यहाँबाट देख्छौँ कि सदोममा चाहिँ ऊ चाहिँ नेता नै भएको छ, मान्छेहरूले जो भन्छ नि सफल भए, लुत चाहिँ एउटा सफल मान्छे हो, अनि दुईटा स्वर्गदूत त्यहाँ आउँदाखेरि चाहिँ त्यहीँ बसिरहेछ, सायद त्यहाँ चाहिँ ऊ कुनै कानुनी कारोबार गर्दैथ्यो, अथवा व्यापारको काम गर्दैथ्यो, अथवा केही गर्दैथ्यो, अथवा कुनै छलफलहरू गर्दैथ्यो व्यापार अथवा सदोमको बारेमा। तर छ नि 24 घन्टा नबित्दै सबै खरानी भयो, सबै खरानी। म सोध्न चाहन्छु प्रियहरू, तपाईँ के को लागि जिउँदै हुनुहुन्छ, भित्र भित्र यहाँ भित्र के को लागि जिउँदै हुनुहुन्छ, तपाईँको हृदयको भित्र हेर्नुहोस्, संसारको लागि त्यो सबै खरानी हुन्छ। तपाईँ एउटा मात्र जीवन छ, तपाईँ परमेश्वरको इच्छा पुरा गर्नलाई जिउनुहोस् प्रियहरू, किनभने अघि पनि भाइले पढिदिनु भयो संसार बिति जान्छ, खरानी हुन्छ, र त्यसको अभिलाषा पनि तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। बुद्धिमानी निर्णय यो हो। नम्बर दुई, लोतले आफ्नो पत्नी पनि गुमाउँछ। अनि तपाईँले चाहिँ लुका 17:28-33 नोट गरिराख्नुहोस्। प्रभु येशूले भन्नुभयो उनीहरू खाइरहेका थिए, पिइरहेका थिए, बिहा गरिरहेका थिए, सबै गरिरहेको थिए। उनीहरूलाई थाहै थिएन कि 24 घन्टा नबित्दै अब खरानै हुन्छ। हामी सामान्य तरिकाले जिइरहेको थियो। बिहान घाम उठ्दाखेरि आगो बर्सिन अगाडि निलो आकाश थियो, सुन्दर थियो, हावा सिरसिर चलिरहेको थियो, एक्कासी फुम अनि खरानी भयो। अनि प्रभु येशूले भन्नुभयो त्यो ठाउँमा, जसले आफ्नो प्राण बचाउन खोज्छ उसले गुमाउँछ, जसले गुमाउँछ मेरो लागि सुसमाचारको लागि उसले पाउँछ। अघि प्रज्वल भाइले पनि त्यहीसँग जाने पदहरू पढिदिनु भयो। सर प्रभु चाहिँ अति कृपालु हुनुभयो, दुईटा स्वर्गदूतद्वारा चाहिँ उनीहरूलाई निकाल्नु भयो। अझ आले ताले गरिरहेको थियो है, के लानुपर्ने हो कि मेरो चाहिँ निस्किन सकिरहेको छैन लु। अनि च्याप्प समाचार छ, एउटा स्वर्गदूतले लोत र उसको श्रीमती, च्याप्प समाचार अर्कोले एउटा छोरी अर्को छोरी, अनि घिसार्दै भनौँ न झन्डै झन्डै लान्छ ऊ पर लान्छ। अनि भन्छ पश्चिमतिर फर्केर नहेर। त्यो भनेको चाहिँ के हो भने यसलाई माया नगर्नु। अनि लोतको श्रीमती चाहिँ पश्चिमतिर हेर्छ। त्यो पश्चिमतिरको हेराइ चाहिँ कौतुहलको हेराइ थिएन। त्यो कस्तो हेराइ थियो भने त्यो शब्द हेब्रूमा चाहिँ के छ भने ध्यान दिएर एकदम माया साथ हेर्नु, ओहो मेरो भन्दै चाहिँ हेरिरहेछ। अनि त्यसैले प्रभु येशूले भन्नुभयो लोतको पत्नीलाई सम्झ। किन त्यो भन्नुभयो, किनभने ऊ चाहिँ तुरुन्तै के भयो उसको हृदय मा जे थियो अब उसले के अरे त्यही खोज्यो। अनि ऊ चाहिँ नुनको ढिक्का भयो। सदोममा अहिले जान सकिन्छ, अनि त्यहाँ हामी 3-4 वर्ष अगाडि जाँदाखेरि जहाँ गए पनि अनि गाडी रोक्यौँ, ठुलो दौडेर गयौँ, एउटा ठुलो ढुङ्गा छ, जुन चाहिँ ढुङ्गा टुक्रा लिनुहोस् नुनिलो छ, नुनिलो छ, जुन सक्यो। अनि नुनको ढिक्का यो आगो र गन्धकले चाहिँ त्यस्तो गर्दो रहेछ, त्यो रासायनिक प्रतिक्रिया के भएन होला है। त्यसैले लोतको श्रीमती सदोमबाट त निस्के, तर सदोम चाहिँ लोतको श्रीमतीको हृदयबाट निस्केको थिएन। त्यसैले परमेश्वरले तुरुन्त त्यहीँ नै तत्कालै उसलाई नुनको ढिक्कामा परिणत गरेर नयाँ नाश गरिदिनु भयो। तेस्रो कुरा, लोतले चाहिँ आफ्नो छोराहरू, आफ्नो ज्वाइँहरू, आफ्नो छोरीहरू गुमाए। अब स्वर्गदूतले चाहिँ छोराहरू छ कि भनेकोले सायद छोराहरू पनि थिए कि भन्ने अनुमान हो, थाहा छैन, तर थियो भने उनीहरू सबै नष्ट भयो। ज्वाइँहरू अब यही दुईवटा छोरीहरूलाई नै अब मगनी गरेर खालि गर्दन मात्र बाँकी थियो कि थाहा छैन, कि अरू छोरीहरू र ज्वाइँ थियो कि, जे होस् नासै भयो। अनि लोत गएर उनीहरूलाई बोलाउनु पनि खोज्यो, हजुर ज्वाइँहरू हो, अब आगो र गन्धकले यो सहर नाश हुँदैछ। उनीहरू त क्या जोक गर्दै नै क्या लोत हाल्छ, यो त हामीलाई के हँसाउन पनि आयो क्या हो, आगो र गन्धकको कुरा गर्छ। हेर्नुहोस् लोतको कुनै पनि गवाही थिएन। हेर्नुहोस् यदि छ नि तपाईँले आफ्नो साथीहरूलाई कहिले पनि ख्रिस्टको बारेमा बताउनुहुन्न, आफ्नो छिमेकीलाई बताउनु, आफ्नो स्कुलको साथीलाई बताउनु, आफ्नो नातेका अनुभव, अनि एक्कासी एक दिन चाहिँ तपाईँ बताउनुहुन्छ, कस्तो लाग्छ होला? अरे ए यदि तिमी क्रिस्चियन तर अस्ति हामी सँगै यस्तो यस्तो गरे होइन, उनीहरूले त पत्याउँदै पत्याउँदैन तपाईँको गवाईलाई त, किनभने हामी जस्तै थियो त क्या। त्यसैले तपाईँ साँचो विश्वासी हुनुहुन्छ भने है, अनि नयाँ हुनुहुन्छ कतिजना, अलिअलि नयाँ, धेरै त नयाँ, ख्रिस्टको लागि आफ्नो मुख खोल्नलाई चाहिँ ढिलो नगर्नुहोस्। म भोलि भन्छु, म भोलि भर्खर नयाँ ठाउँमा यहाँ काम गर्दैछु, फेरि सुरुमै म कहाँ ख्रिस्चियन भनेर भन्छु, त्यस्तो सोचाइ चाहिँ राख्नु महामूर्खता हो। सक्दो चाँडो म कहाँ उभ्याछु बताउनुहोस्, उनीहरूलाई मन पर्दैन भने त मलाई जागिर निकाल्छ, निकाल्नुहोस्। तपाईँ के केलाई जिरहनु भयो जागिरको भाइ,
कि क्रिस्टको लागि मेरो निम्ति जिउनु जागिर हो कि क्रिस्ट हो. अनि तपाईँ कहिले पनि गोप्य क्रिस्चियन नबन्नुहोस्, किनभने डर छेरुवाहरूसँग डर छेरुवाहरूलाई चाहिँ संसारले पनि आदर गर्दैन. उनीहरूले मनमा पर होला तपाईँ साहसी साथमा विश्वासी भनेको, कम्तीमा तपाईँको साहसको चाहिँ कदर गरिन्छ. डरपोकोहरू त उनीहरूले कदर गर्दैन. नम्बर चार चाहिँ लुजले आफ्नो दुईवटा जोगाइएका छोरीहरू पनि गुमाए. आएकोमा त होइन, उनीहरू शारीरिक रूपमा बाँचे तर बाँचेनन्, उनीहरू अस्थायी रूपमा बाँचे तर उनीहरूको जीवन परिवर्तन भएन, किनभने सदोम त उनीहरूको हृदयमा पनि रहेछ. उनीहरूले बुवालाई पियाउँछन्, मत्त बनाउँछन् अनि बुवाबाट सन्तान जन्माउँछन्. यसबाट यो स्पष्ट देखिन्छ कि उनीहरूको हृदयमा गहिरो गहिरो गरिकन सदोम छिरेको थियो. त्यसैले बुवामाहरू सोच्नुहोस्, गम्भीर हुनुहोस्, तपाईँको छोराछोरीहरू घन्टौँसम्म लामो लामो समयसम्म संसारसँग सङ्गत गरेर उनीहरूलाई असर पर्दैन मेरो छोरालाई मेरो छोरीलाई नभन्नुहोस् तपाईँ. घन्टौँसम्म उनीहरू सांसारिक फिल्म सांसारिक गीत सुनेर र घन्टौँसम्म तपाईँले दिएको त्यो ठुलो मोबाइलमा फेसबुक हेरेर चाहिँ उनीहरू सांसारिक हुँदैनन्, उनीहरू चाहिँ सदोम जस्तो हुँदैनन् भनेर चाहिँ नसोच्नुहोस् उनीहरू हुन्छ. यदि तपाईँले उनीहरूलाई साँच्चै प्रेम गर्नुहुन्छ भने तपाईँले उनीहरूलाई सुरक्षा दिन जे सक्नुहुन्छ गर्नु, सक्दो सबै गर्नुहोस्. यहाँ चाहिँ लुतको छोरीहरूको बयान जब पढ्छौँ, सदाको लागि उनीहरूले आफूलाई बेइज्जत गरेका छन् इतिहासको पुस्तकमा. अनि उनीहरूको छोराछोरीहरू चाहिँ मूर्ति पूजक बने, मोआबीहरू अमोनीहरू परमेश्वरको जनहरूको शत्रु बने, यिनीहरू इजरायललाई जहिले पनि दुःख दिनेहरू. तैपनि हाम्रो रुखको पुस्तकबाट अध्ययन गर्दछ कि परमेश्वरको अनुग्रहमा मोआबी रुखलाई त्यो मोआबको कालो कालो खाडलबाट निकालेर त्यसबाट एउटा हिरामोती निकाल्नु भयो. यो चाहिँ अनुग्रह हो, अनुग्रह हो. पाँचौँमा चाहिँ लुजले चाहिँ आफ्नो बाँकी जीवन पनि गुमाउँछ. ऊ चाहिँ जीवनभर डरमा त्रासमा जिउँछ. सहरमा बस्न पाऊँ भनेर बिन्ती गरेको, उसलाई सहर पनि दियो तर त्यहाँ पनि बस्न डर लाग्यो. ऊ चाहिँ पहाडहरूतिर गयो अनि ऊ चाहिँ एउटा ओढारमा भुवामा गयो, एउटा चमेरो जस्तो एउटा पशु जस्तै गएर बसेछ एउटा सहरमा. उसलाई पुरा डिप्रेसन छ, ऊ कहिले उठेन. ऊ चाहिँ आगोबाट बाँचेको एउटा विश्वासी जस्तो पहिले पढे थिएँ कि काठ घाँस पराल मात्र उसको सबै जीवन चाहिँ आगोमा खरानी भयो. त्यसैले प्रियहरू कुन खालको सोचाइले तपाईँ भ्रममा नपर्नुहोस् भने अहिलेलाई चाहिँ म संसारकै अलिकति मेरो चाँचो पाँचो दिलाउँछु, होली म प्रभुको सेवा गर्छु, तपाईँ त्यस्तो भ्रममा नपर्नुहोस्. अन्तमा चाहिँ सत्रको एकमा अन्त गर्न चाहे. अब लोक त चेतावनीको लागि हो तर अब्राहम चाहिँ हाम्रो नमुनाको लागि हो. अनि हामी यो सकारात्मक नमुनामा पुगेर अन्त गरौँ हाम्रो बाइबल कन्फरेन्स अथवा ताली. उत्पत्ति सत्रको एकमा हामी जब अब्राहम 99 वर्षका भए तब परम प्रभु अब्राहमका देखा पर्नुभयो र उनलाई भन्नुभयो, सर्वशक्तिमान परमेश्वर एल सद्दाई मनै हो, मेरो उपस्थितिमा अथवा मेरो सामु हिँड र सिद्ध हो. अब्राहमको परमेश्वरले के भन्नुहुन्छ भने मेरो सामु हिँड अर्थात् जिउ, दिन प्रतिदिन हिँड हिँड मेरो अगाडि, मेरो सामु, मेरो नजिक, मेरो अगाडि, मलाई बाहिर धकेलेर नपठाओ लुतले जस्तो, संसारले जस्तो, सदोमले जस्तो. मैले तिमीलाई मेरो आफ्नो निम्ति बनाएको हुँ, मेरो निम्ति कुनै कुरा पनि कठिन छैन, म एल सद्दाई हुँ, सर्वशक्तिमान परमेश्वर, अनि म केही गल्ती कुनै कहिले गर्दिन छैन, गर्दिनँ, ममा भरोसा गर, म सारा संसारको न्यायकर्ता हुँ, म कृपालु छु, लोक जस्तोलाई त मैले निकालेर ल्याउँछु उसको परिवारसहित, तर मैले त आफ्नो पुत्रलाई पठाएँ तिमीलाई अनन्त आगोबाट बचाउनलाई, मलाई ठुलो खर्च लाग्यो तिम्रो पापहरूको लागि तिर्नको लागि, तिमी मेरो सदौको लागि होइन, संसारको लागि होइन, मेरो सामु हिँड, परमेश्वरले यो भन्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ म तिम्रो प्रार्थना सुन्छु, मसँग कुरा गर, जे सबै विषय मसँग कुरा गर, तिम्रो जीवनको कुनै पनि कुरा मसँग कुरा नगरिकन नराख, अनि कुनै पनि कुरा आफूसँग मात्र नराख, मसँग कुरा गर, मेरो सामु हिँड, अर्थात् मलाई चाहिँ तिम्रो आँखाको अगाडि राखिराख। नेपालीमा भनाइ छ नि, यस्तो मान्छे भेट भयो आँखाको के भन्छ त्यो आँखाको आँखामा झुन्ड्याइरहँ जस्तो लाग्छ, हो मलाई त्यस्तो बना भन्ने हुन्छ, तिमी मेरो सामु हिँड, ममा फोकस लगाइराख, तिम्रो ध्यान मेरो, तिम्रो आँखाहरू जस्तो ट्रुथलाई भनिएको थियो ममा हेरिराख, मलाई चाहिँ नहरा यो संसारको भिडमा, तिमी सिद्ध हो, अर्थात् पूर्ण रूपले ममा भरोसा गर, म तिम्रो पुरा हृदय चाहन्छु, मेरो आफ्नो पुरा जीवन तिमीलाई दिएँ, अब तिम्रो पुरा हृदय माग्न मैले नै चाहिँ मिल्दैन, परमेश्वरले भन्नुहुन्छ। के गर्नुहुन्छ तपाईँ? हामीले दिनहरूमा परमेश्वरले हामीलाई धेरै कुराहरू दिनुभएको छ, अनि तपाईँहरूले पनि धेरै परिश्रम गर्नुभएको छ, तपाईँहरूमध्ये धेरैजना पनि, अनि यो दिनहरूको हाम्रो सभाहरू सम्भव गराउनलाई यो त्यत्तिकै भएको होइन, धेरैजना रिख खटेको छ, कोही कोही त बेसरी खटेको छ, परमेश्वरले देख्नु भएको छ, अनि परमेश्वर चाहिँ तपाईँलाई एकदम भलाइ गर्नुभएको छ यी दिनहरूमा, यी सब शिक्षाहरू तपाईँलाई दिनुभएको छ, अनि तपाईँले चाहिँ अब के गर्नुहुनेछ? उहाँ चाहिँ तपाईँलाई आशिष दिन चाहनुहुन्छ, नफाल्नुहोस् नफाल्नुहोस्। अनि प्रश्न सोध्न चाहन्छु, अनि तपाईँले चाहिँ के गर्नुभयो यो सभालाई चाहिँ सफल बनाउनु, के गर्नुभयो, के योगदान दिनुभयो? यो एकदम मौका हो प्रभुको सेवा गर्ने र अरूहरूको लागि आशिष बन्ने, खालि आउने बस्ने खाने सुत्ने उठ्ने मात्र होइन, फेरि अर्को मौका प्रभुले यस्तो दिनुभयो भने चाहिँ सोच्नुहोस् यो पालि केही गर्नुभएन भने अर्को पालि चाहिँ गर्नुहोस् म गर्छु प्रभु भनेर। अनि त्यति मात्र होइन, अहिले अब यहाँबाट निस्किएपछि हामी चाहिँ तपाईँले के गर्नुहोस् भने म प्रभुको निम्ति केही न केही गर्छु, हरेक दिन मेरो हृदयदेखि नै प्रभुको निम्ति म केही न केही गर्छु हरेक दिन भन्ने चाहिँ अपलोड गर्नुहोस् तपाईँ यदि विश्वासी हुनुहुन्छ भने। अनि यहाँ सिकाउने व्यक्तिहरू, प्रचार गर्ने व्यक्तिहरूलाई धेरै धन्यवाद छ, अगुवाई गर्ने गीतहरूमा नयाँ भजनहरू कति सिक्न पाएँ, ज्यादै आशिष गर्नुभयो मलाई पनि, अनि धेरै परिश्रम गर्नु पऱ्यो त्यो सिक्नु पऱ्यो आफै पहिला ठिकसँग, सजिलो छैन, समय लाग्छ सबै यो तयारी गर्नलाई, कति लाग्छ लाग्छ समयहरू यो वचनहरू तयार गर्न, अनि सङ्गीतमा परिश्रम गर्नेहरूको लागि धेरै धन्यवाद छ, कति प्र्याक्टिस गर्नु पऱ्यो, तपाईँले मिस्टेकहरू सुन्नुभयो मैले धेरै सुनिनँ, किन होला, किनभने धेरै परिश्रम गरेको नै। अनि विशेष गीतहरूको लागि पनि धेरै धन्यवाद छ, अनि विशेष गीतहरू यहाँ उभिएर गाउनु भनेको चाहिँ आफ्नो लागि होइन, अनि यो चाहिँ हामी अगाडि उभिनलाई योग्य पनि हुनुपर्छ, त्यतिको जोगै उभिने पनि होइन। अनि गवाहीहरूको लागि पहिलो त 9 जनाको गवाहीहरू हामीले सुन्न पायौँ, अनि त्यसपछि यहाँ आशिष भएको गवाहीको लागि हुनसक्छ तपाईँले सोच्दै गर्न सक्नुहुन्छ, पछि चाहिँ यदि गवाही बाँड्ने मौका पायो भने चाहिँ म बाँड्छु भन्ने हृदय, अनि त्यति मात्र होइन तयारी, आशिष भाइले यो धेरै अगाडिदेखि तयार गर्नुभएको कुरा मलाई थाहा छ, त्यति यहाँ उभिएर बोल्न थाल्ने होइन, हामी यहाँ उभिँदाखेरि चाहिँ त्यो 10-15 मिनटमा सक्दो धेरै कसरी बताउन सकिन्छ, आशिष बन्न सकिन्छ, त्यसरी तयार गर्नुपर्छ गवाही बाँड्दाखेरि चाहिँ, अनि किचनको त कुरै गर्न साध्य छैन, यसको सबै व्यवस्थापन, यसको परिश्रम, यसको धेरै धेरै परिश्रमहरू छ, खानपिन तयारी यहाँको कठिनाइहरू, तर उहाँले केही गनगन चाहिँ सुनेको छैन मैले है, विश्वास गर्नुभएको छ, अनि ओढ्ने ओछ्याउनको लागि पनि अन्त तयारको लागि यहाँ योगदानहरू दिनुभएको छ. अनि बुवाहरू कतिले चाहिँ केही केही प्रयास जसले गर्नुभयो आफ्नो नानीहरूलाई आफैसँग राख्नलाई अनि प्रभुलाई आदर गर्दै यो सभामा अरूलाई दिइसक्नुहोस् अरूलाई आशिष होस् यो सभा. त्यसले पनि अर्कोलाई सोच्न हामी पर्छ यसरी. अनि सफा गर्ने हातको सिता उठाउने इत्यादि. अनि यसलाई अझ बढी गरौँ हामी यो बाली अलिअलि गरौँ अझ बढी गरौँ है. प्रभुको आशिष होस् तपाईँहरूमाथि. अब म चाहिँ यहाँबाट चाहिँ चाहिँ अन्तमा प्रार्थना र कस्तो पालो थियो गरिदिनलाई चाहिँ अनुरोध गर्छु. धेरै धन्यवाद छ.